नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल पुष महिनाको 14 गते सोमबार, पौष शुक्ल पक्ष दशमी तिथि, तदनुसार डिसेम्बर 29 तारीक सन् 2025, नेपाल सम्बत 1146। निर्वाचन आचार संहिता उल्लंघनकर्ताले तिरेनन् जरिवाना, यो शीर्षक हो गोर्खापत्रको मुख्य समाचारको। कार्यक्रमको शुरूआतमा यसै प्रसंगलाई लिँदैछौ। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 लागि निर्वाचन आचार संहिता स्वीकृत गरेको छ। आयोगले आचार संहिता कठोरतापूर्वक पालना गर्ने चेतावनी दिइरहँदा विगतको निर्वाचनमा आचार संहिता उल्लंघनको घटनामा संलग्नलाई आयोगले तोकेको जरिवाना र गरेको कार्यवाहीको पालना भएको छैन। आयोगले जरिवाना तोकेकामा राजनीतिक दलका उम्मेद्वार, स्थानीय निकायका पदाधिकारी, प्रदेशका मन्त्री, विद्यालयका प्रधानाध्यापक सहित सरकारी निकायका उच्च पदस्थ कर्मचारी छन्। निर्वाचन आयोगको अभिलेख बमोजिम प्रतिनिधि सभा सदस्य निर्वाचन 2079 आयोगले आचार संहिता विपरीत अभिव्यक्ति दिएको र गतिविधि गरेका 21 जनामाथि जरिवाना र विभागीय कार्यवाहीका लागि निर्देशन दिएको थियो। आयोगको कानून तथा राजनैतिक दल व्यवस्थापन महाशाखाका अनुसार विभागीय कार्यवाही गरी जानकारी गराउन भनिएको निर्णय कुनै पनि जानकारी आयोगसम्म पेश भएको देखिन्न। आयोग समक्ष परेको उजुरी संचार माध्यममा प्रकाशित भएको समाचारलाई प्रमाणका रूपमा लिएर आयोगले उम्मेद्वार, शिक्षक र उच्च पदस्थ कर्मचारीलाई कार्यवाही गरेको थियो। महाशाखा प्रमुख यज्ञ प्रसाद भट्टराईले विगतमा आचार संहिता उल्लंघनमा पनि जरिवाना नतिरेको वा विभागीय कार्यवाही नभएको भनेर आयोग समक्ष उजुरी परे। आयोग पदाधिकारीको निर्णयका आधारमा त्यस्ता व्यक्तिले आगामी निर्वाचनमा उम्मेद्वारी दिए उम्मेद्वारी रद्द हुन सक्ने बताउनुभयो। आयोगको अभिलेख बमोजिम चारजनाले 36,000 रूपियाँ जरिवाना बुझाएका छन्। बाँकी 17 जनाको कार्यवाहीबारे आयोगको अभिलेखमा कुनै दस्तावेज वा प्रमाण देखिँदैन। अस्थायी मतदाता नामावली आगामी सातादेखि संकलन, उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ। निर्वाचन आयोगले आगामी सातादेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ। आयोग पदाधिकारीको बैठकले अस्थायी मतदाता नामावली संकलन कार्यक्रम स्वीकृत गरेपछि संकलन कार्य शुरू हुने भएको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले पुष 19 देखि माघ 18 गतेसम्म अस्थायी मतदाता नामावलीमा नाम समावेश हुने जानकारी दिनुभयो। स्वीकृत कार्यक्रम बमोजिम कर्मचारी कार्यरत कार्यालयका प्रमुखले मतदाताको नाम प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउनेछन्। अस्थायी मतदाता नामावलीमा नाम दर्ता गराउने मतदाताले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्रै मतदान गर्न पाउनेछन्। आयोगको मतदाता नामावली ऐन 2073 दफा 30 र मतदाता नामावली सम्बन्धी कार्यविधि 2082 अस्थायी मतदातालाई परिभाषित गरेको छ। सो बमोजिम नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी अस्थायी मतदाता हुन्। अस्थायी मतदाता नामावली आगामी सातादेखि संकलन, निर्वाचन आचार संहिता उल्लंघनकर्ताले तिरेनन् जरिवाना, यो शीर्षकमा गोर्खापत्रले मुख्य समाचार छापेको छ। सबै दल होमिए चुनावमा, आज समानुपातिक बन्द सूची बुझाउँदै शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर बनाएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार आज प्रमुख दलहरूले समानुपातिक बन्द सूची बुझाउने भएका छन्। कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रासोपा, राप्रपा, जसपा नेपाल, लोसपा लगायत दलले आज बन्द सूची बुझाउने भएका हुन्। आयोगले सूची बुझाउन हिजो र आजसम्मको समय तोकेको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले समानुपातिकमा नयाँलाई अवसर दिने भएको छ। कांग्रेसले 2064 देखि 2079 सम्मको निर्वाचनमा समानुपातिकतर्फ अवसर पाएकाहरूलाई समानुपातिक उम्मेद्वार नबनाउने निर्णय गरेको छ। पार्टीमा पटक पटक अवसर पाएकालाई यस पटक समानुपातिक उम्मेद्वार नबनाउने निर्णय भएको छ। नयाँलाई अवसर दिनेछौ कांग्रेस प्रवक्ता डाक्टर प्रकाश शरण महतले भन्नुभयो। साथै प्रदेशका नेताहरू कार्य सम्पादन समितिमा भएका नेताहरूले प्रदेशका नेता तथा कार्यकर्तासँग कुराकानी गर्दैछन्। सबै क्षेत्रबाट आएका नाम एकत्रित र परिमार्जन गरेर सूची बनाउँछौ, आज टुंग्याएर निर्वाचन आयोगमा बुझाउँछौ। समानुपातिक सूचीलाई आजसम्म अन्तिम रूप दिएर निर्वाचन आयोगमा बुझाउने उहाँले बताउनुभयो। एमाले समानुपातिकतर्फ सचिव पदमा अरियालको नेतृत्व रहने गरी 110 जना बन्द सूचीको उम्मेद्वार टुंग्याएको छ। केन्द्रीय सचिवालयको आइतबारको बैठकले आज निर्वाचन आयोगमा बुझाउने गरी बन्द सूची टुंग्याउने अन्तिम जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। नेपाली कम्युनिष्ट पार्टीले पनि समानुपातिक उम्मेद्वारको बन्द सूची आज बुझाउने तयारी गरेको छ। तल्ला तहबाट आएका नाम क्लस्टर मिलाएर सूची तयार पार्ने क्रम जारी रहेको नेता डाक्टर वेदुराम भूषालले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्द सूची आज आयोगमा बुझाउने भएको छ। रासोपाले प्रारम्भिक मतदान मार्फत समानुपातिक उम्मेद्वार छनौट गरिरहेको छ। सबै दल होमिए चुनावमा आज समानुपातिक बन्द सूची बुझाउँदै नयाँ पत्रिकाको भित्री पृष्ठको समाचार हो यो। राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी पूरा शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। माघ 11 गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आयोगको तयारी पूरा भएको छ। हिजो निर्वाचन आयोगमा बसेको उच्चस्तरीय सुरक्षा बैठकमा आयोगले सम्पूर्ण सुरक्षा निकायसँग जानकारी लिएको थियो। राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी पूरा अन्नपूर्णको भित्री पृष्ठको खबर हो यो। चुनावमा एआईको दुरूपयोग भए कड़ा कार्यवाही हुने नेपाल समाचार पत्रको अग्रपृष्ठको खबर लिएका छौ। निर्वाचन प्रचार प्रसारका दौरान सामाजिक सञ्जालको गलत प्रयोग र एआईको दुष्प्रचार गरे उम्मेद्वारी नै खारेज हुन सक्ने कड़ा व्यवस्था सहित निर्वाचन आयोगले निर्वाचनका लागि आचार संहिता लागू गर्ने भएको छ। यही फागुन 21 मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आयोगले यही माघको पहिलो सातादेखि निर्वाचन आचार संहिता लागू गर्दैछ। चुनावी राजनीतिमा एआईको दुरूपयोग हुन सक्ने कुरालाई मध्यनजर गर्दै आयोगले सामाजिक सञ्जाल, फेक अकाउन्ट र एआईबाट फैलाइने भ्रामक सूचनामाथि कड़ाई गर्ने आचार संहितामा समेटिएको छ। चुनावमा एआईको दुरूपयोग भए कड़ा कार्यवाही हुने नेपाल समाचार पत्रको अग्रपृष्ठको खबर हो यो। रवि र बालेन बीच 7 बुदे सहमति शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच 7 बुदे सहमति भएको छ। दुवै पक्षका प्रतिनिधि बीच एकपक्षीय र बहुपक्षीय लामो संवादपछि रासोपा सभापति लामिछानेलाई पार्टीको नेतृत्व र काठमाडौँ महानगरपालिकाका प्रमुख शाहलाई भावी प्रधानमन्त्रीको उम्मेद्वार बनाउने समझदारी भएको हो। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनको घटनाक्रमपछि रासोपा सभापति लामिछाने र मेयर शाह एक ठाउँमा आउने अवस्था भएको हो। जसपा लोसपा एकीकरण गर्ने निर्णय उपशीर्षकमा गोर्खापत्र लेख्छ। जनता समाजवादी पार्टी नेपाल, जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, लोसपा नेपाल बीच एकीकरण गर्ने निर्णय भएको छ। दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्त ठाकुर सहित पदाधिकारीहरूको काठमाडौँमा बसेको संयुक्त बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको हो। जसपा लोसपा एकीकरण गर्ने निर्णय उपशीर्षक दिँदै रवि र बालेन बीच 7 बुदे सहमति गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। सौराहामा बढ़दै पर्यटक व्यवसायी उत्साहित कान्तिपुरको अर्थपृष्ठको समाचार लिएका छौं। अंग्रेजी नयाँ वर्षको पूर्व संध्यामा पर्यटकको उपस्थितिले सौराहाका व्यवसायी उत्साहित बनेका छन्। अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढ़दै गएको छ। विगतका वर्षमा यो समयमा कमै पर्यटक हुन्थे, जसले गर्दा होटल व्यवसाय जसोतसो चलाउनु पर्ने बाध्यता आइलाग्थ्यो। केही वर्ष अघिसम्म पनि यो बेला सौराहाका साना तथा ठूला होटलहरूमा पर्यटकको उपस्थिति निकै कम हुने गर्थ्यो। यस वर्ष पर्यटकको उपस्थिति राम्रो रहेको पर्यटन व्यवसायी एवं होटल मोनालिसाका संचालक केशव खनालको भनाई रहेको छ। सौराहामा बढ़दै पर्यटक व्यवसायी उत्साहित कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। जेएनजी आन्दोलनको झट्का पछि लय समात्दै पर्यटक शीर्षकमा कारोबारले पनि खबर बनाएको छ। जेएनजी आन्दोलनको झट्का र त्यसपछिको बदलिदो परिवेशपछि मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पर्यटन क्षेत्रमा कुल 5.43 अर्ब लगानी भइसकेको छ र यो क्रम अझै बढ़दो छ। सरकारले पनि नीतिगत सुधारका लागि पर्यटन नीति 2082 सार्वजनिक गरेको छ भने पर्वतारोहणलाई व्यवस्थित गर्न हिमाल सफा राख्ने कार्ययोजना 2082 जस्ता कदमहरू चालेको छ। बैंक ब्याज दरमा देखिएको सहजता र आन्तरिक पर्यटकको वृद्धिले गर्दा पनि नयाँ रिसोर्ट र होटलहरू खुल्ने क्रम तीव्र भएको व्यवसायीको बुझाई रहेको छ। होटल तथा पर्यटन पूर्वाधार बढ़दो क्रममा रहेको छ, तर पर्यटक आगमनको संख्या अझै सोचे जति पुग्न सकेको छैन। नेपालमा पर्यटकीय सम्भावना उच्च भएकाले पूर्वाधारमा वर्षेनी लगानी थपिँदै गएको होटल संघ नेपाल हानका अध्यक्ष विनायक शाहले बताउनुभयो। जेएनजी आन्दोलनको झट्कापछि लय समात्दै पर्यटन कारोबारको अग्रपृष्ठको समाचार हो यो। खुल्यो रसुवागढ़ी नाका शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। करिब 6 महिना ठप्प भएको नेपाल चीन सीमावर्ती रसुवागढ़ी नाका हिजोदेखि पुनः संचालनमा आएको छ। गत असार 24 गते आएको बाढ़ीले क्षतिग्रस्त बनाएको गोसाईकुण्ड गाउँपालिका 2 रसुवागढ़ी स्थित मितेरी पुलको पुननिर्माण सम्पन्न भएपछि नाका संचालनमा आएको हो। खुल्यो रसुवागढ़ी नाका गोर्खापत्रले अर्थपृष्ठमा खबर बनाएको छ। उजाड़ क्षेत्र बन्यो हरियाली वन शीर्षकमा नागरिकको भित्री पृष्ठमा खबर प्रकाशित छ। कुनै समय बाँकेको राप्ती सोनारी गाउँपालिका 6 रहेको राप्ती पीड़ित सामुदायिक वनलाई हेर्दा वन भन्दा पनि उजाड़ मरूभूमिको झल्को आउँथ्यो। घामले पोलिएको जीवन जमीन छरपष्ट रूखका ठुटा र मानवीय अतिक्रमणले थिचिएको थियो। त्यस क्षेत्रका स्थानीयका लागि निराशाको प्रतीक बनेको थियो। वनमासिँदै जाँदा वातावरणीय असर त परेकै थियो। स्थानीयको दैनिकी र भविष्यप्रतिको आशा पनि क्रमशः सुक्दै गएको थियो। तर आज त्यही स्थान हरियालीले ढाकिएको छ। खयरका बिरूवाले जमीन समातेका छन्, चरा चुरंगी फर्किएका छन् र जंगल फेरि बाँचिरहेको अनुभूति हुन्छ। उजाड क्षेत्र बन्यो हरियाली वन नागरिकको भित्री पृष्ठमा खबर प्रकाशित छ। बाँझो जग्गामा सामूहिक खेती शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा समाचार छापेको छ। दोलखाको भीमेश्वर नगरपालिका 2 वर्षौंदेखि बाँझो अवस्थामा रहेका जग्गामा युवाले सामूहिक खेती शुरू गरेका छन्। सिंचाईको अभाव, युवाको पलायन र बढ़दो बेरोजगारीका कारण प्रयोगविहीन बनेका खेतीयोग्य जमीनलाई पुनः उत्पादनमा ल्याउने उद्देश्य सहित युवाहरू एकजुट भएर अभियानमा लागेका छन्। बाँझो जग्गामा सामूहिक खेती अन्नपूर्णको अर्थपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड प्याक सबै थोक एकै साथ, प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। चीनसँगको व्यापारमा नेपालको निर्यात भन्दा आयात 351 गुणा बढ़ी, कारोबारको मुख्य खबरको शीर्षक हो यो। नेपाल र उत्तरी छिमेकी चीन बीचको व्यापार दिन प्रतिदिन असन्तुलित बन्दै गएको छ। चालू आर्थिक वर्षको 5 महिनाको तथ्याङ्क हेर्दा चीनबाट आयात बढ़ेको बढ़ै छ भने निर्यात घटेको घटै छ। भन्सार विभागको तथ्याङ्क अनुसार चीनतर्फ नेपालले गर्ने निर्यात भन्दा चीनबाट हुने आयात 351 गुणा बढ़ी रहेको छ। मंगिरसम्म नेपालले चीनबाट 1,63,73,48,00,00,000 रूपियाँको सामान भित्र्याउँदा निर्यात भने 46,68,00,00,000 सीमित छ। चीनसँगको व्यापारमा 5 महिनामै 1,63,26,00,00,000,00,000 घाटा बेहोरेको नेपालले निर्यात भन्दा 350.74 गुणा बढ़ी आयात गरेको छ। चीनतर्फको नाका बन्द रहेका कारण व्यापार प्रभावित भए पनि आयात भन्दा निर्यात बढ़ी प्रभावित हुनुले चीनसँगको व्यापारमा आधारभूत समस्या रहेको पुष्टि हुने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की बताउनुहुन्छ। चीनसँगको व्यापारमा नेपालको निर्यात भन्दा आयात 351 गुणा बढ़ी, कारोबारको मुख्य समाचारको शीर्षक हो यो। विदेश अध्ययनमा 4 महिनामै बाहिरियो 48,00,00,000,00,000 शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। गएको 4 महिना साउनदेखि कार्तिकमा वैदेशिक अध्ययनमा 48,25,00,00,000 रूपियाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब 28% बढ़ेको राष्ट्र बैंकको तथ्याङ्क छ। गत आर्थिक वर्षको पहिलो 4 महिनामा यही शीर्षकमा 37,76,00,00,000 रूपियाँ बाहिरिएको थियो। विदेश अध्ययनमा 4 महिनामै बाहिरियो 48,00,00,000,00,000 कान्तिपुरको अर्थ पृष्ठको समाचार हो यो। नेपालबाटै श्रम स्वीकृति लिएर पुनः इराक जान पाइने शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर भ्यालिड रेसिडेन्सी कार्ड प्राप्त गरेकाले अब नेपालबाटै श्रम स्वीकृति लिएर पुनः जान पाउने बाटो खुलेको छ। विभिन्न माध्यमबाट इराक गई इराकको आधिकारिक भिसामा काम गरिरहेका र घर विदामा आएर पुनः जान चाहनेका लागि सरकारले श्रम स्वीकृति दिने निर्णय गरेसँगै जान बाटो खुलेको हो। नेपालबाटै श्रम स्वीकृति लिएर पुनः इराक जान पाइने गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। लुम्बिनी साक्षर प्रदेश घोषणा शीर्षकमा अन्नपूर्णले खबर छापेको छ। लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ। प्रदेश राजधानी क्षेत्रमा हिजो भव्य समारोहको आयोजना गरी लुम्बिनीलाई साक्षर प्रदेश घोषणा गरिएको हो। मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेशलाई औपचारिक रूपमा साक्षर प्रदेश घोषणा गर्नुभएको हो। लुम्बिनी साक्षर प्रदेश घोषणा अन्नपूर्णको भित्री पृष्ठको समाचार हो यो। र म्यानमारमा सैन्य कुको 5 वर्षपछि चुनाव, 6 राष्ट्रिय सहित 57 दलको सहभागिता शीर्षकमा कान्तिपुरले खबर छापेको छ। म्यानमारमा सेनाले शासन सत्ता हातमा लिएको 5 वर्षपछि हिजो आम चुनावको पहिलो चरणको मतदान भएको छ। 11 जनवरीमा दोस्रो र 25 जनवरीमा तेस्रो चरणको मतदान हुने बताइएको छ। विश्लेषकहरूले यस चुनावलाई देखावटी भनी टिप्पणी गरेका छन्। इन्टरनेशनल क्राइसिस ग्रुपका म्यानमार विश्लेषक रिचर्ड हर्सीले 5 वर्ष अघि कु गर्ने समूहले नै अहिले निर्वाचन गराएकाले सेनाकै हातमा शक्ति कायम रहेको बताउनुभयो। म्यानमारमा सैन्य कुको 5 वर्षपछि चुनाव, 6 राष्ट्रिय सहित 57 दलको सहभागिता कान्तिपुरको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।